नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म सन्तोष रिग्मी। आज मिति 2078 साल चैत्र 19 गते शनिबार, नेपाल सम्बत 1142, सन् 2022 अप्रिल 2। राजधानीबाट आज प्रकाशित सबैजसो पत्र पत्रिकाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई प्रमुखताका साथ छापेका छन्। त्यसै गरी निर्वाचनलाई उत्सवका रूपमा लिनुपर्ने भनेर नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाईलाई पनि पत्रिकाहरूले प्राथमिकताका साथ छापेका छन्। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गर्नुभएको विषय आजको गोर्खापत्रको प्रमुख विषय हो भने आज प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुने विषयलाई आजको नयाँ पत्रिकाले प्रमुख समाचार बनाएको छ। विपक्षी दलका नेताहरूलाई भेट्ने कार्यसूची छैन, तर सत्तारूढ़ भाजपाको मुख्यालयमा भने प्रधानमन्त्री देउवा पुग्नु भएको विषय पनि आजका पत्रिकाहरूका विषय छन्। त्यसै गरी कान्तिपुरले सोही विषयलाई ओहदा बिर्सेर भाजपाको मुख्यालयमा प्रधानमन्त्री भन्ने शीर्षकमा प्रमुख समाचार बनाएको छ। अन्य पत्रिकाहरूले पनि प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई नै प्रमुखता दिएका छन्। शुरू गरौं गोर्खापत्रबाट। गोर्खापत्रले छापेको छ, नयाँ दिल्लीमा प्रधानमन्त्री देउवाको भव्य स्वागत, भारतीय प्रधानमन्त्रीसँग आज विशेष भेटवार्ता भन्ने शीर्षकमा। समाचारमा अगाडि लेखिएको छ, भारतको तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको उच्चस्तरीय भेटवार्ता शुरू भएको छ। लामो अन्तरालपछि भएको नेपालका प्रधानमन्त्रीको भ्रमणलाई भारतले उच्च महत्व दिँदै भव्य स्वागत गरेको छ। प्रधानमन्त्री देउवाले हिजो साँझ भारतीय जनता पार्टीको मुख्यालयमा पुगेर भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको छ। भेटमा द्विपक्षीय हित तथा पार्टीगत सम्बन्ध विस्तार गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको थियो। हिजो साँझ नै प्रधानमन्त्री देउवासँग भारतका विदेश मन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। विदेश मन्त्रीसँगको भेटमा आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताका एजेण्डाका बारे छलफल भएको बुझिएको छ। होटल आईसीटी मौर्यमा भएको भेटमा रेल, ऊर्जा, पेट्रोलियम आपूर्ति, सुक्खा बन्दरगाह लगायतका आर्थिक विकास र द्विपक्षीय व्यापारसँग जोड़िएका विषयमा हार्दिक रूपमा छलफल भएको गोर्खापत्रले छापेको छ। भ्रमण टोलीमा प्रधानमन्त्री देउवाकी पत्नी डाक्टर आरजु राणा, त्यसै गरी चारजना मन्त्री, नौजना सचिव, उद्योगी व्यवसायी, संचारकर्मी गरी 50 जना सहभागी हुनुभएको छ। हिजोको भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाई प्रदान गर्दै पारस्परिक हितका आधारमा सहयोग र सम्बन्धलाई अघि बढ़ाउने सम्बन्धमा सकारात्मक छलफल भएको भेटपछि भेटमा सहभागी परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले बताउनु भएको छ। गोर्खापत्रसँग परराष्ट्र मन्त्री डाक्टर खड्काले भन्नुभएको छ, सम्बन्धलाई अझ मजबूत बनाउँदै दिगो आर्थिक विकासका लागि आपसी सहकार्य बढ़ाउने बारेमा सकारात्मक छलफल भएको छ। भेटमा लामो अन्तरालपछि भएको यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ भनेर गोर्खापत्रले छापेको छ। त्यसै गरी यही विषयलाई आजका अन्य पत्रिकाहरूले पनि प्रमुखताका साथ छापेका छन्। नयाँ पत्रिकाले लेखेको छ, प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबूत बनाउने बताउनु भएको छ। आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने द्विपक्षीय भेटवार्तामा नयाँ सम्झौता पत्रको आदान प्रदान हुने समेत प्रधानमन्त्रीले बताउनुभयो। यो भ्रमणले नेपाल र भारतको सम्बन्धमा थप उचाइ हासिल गर्ने विश्वास दिएको छु। हिजो साँझ नेपाली दूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, दुई देशको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबूत बनाउनु र द्विपक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्नु भ्रमणको प्रमुख उद्देश्य रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो। प्रधानमन्त्री देउवाले ऊर्जा, कृषि, स्वास्थ्य र यातायातका क्षेत्रमा महत्वपूर्ण घोषणा हुने जानकारी पनि त्यसक्रममा दिनुभयो। केही नयाँ सम्झौता पत्रको पनि आदान प्रदान हुने उहाँले जानकारी दिनुभयो। अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले निर्वाचन गर्ने दायित्व आफ्नो हातमा रहेको उल्लेख गर्नुहुँदै समयमै निर्वाचन हुने पनि सो कार्यक्रममा बताउनुभयो। 30 वैशाखमा स्थानीय तहको निर्वाचन हुने र त्यसपछिका एक वर्षभित्र तीनै तहको निर्वाचन गराइने उहाँले बताउनु भएको छ, नयाँ पत्रिकाले छापेको छ। त्यसै गरी प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा आज 4 परियोजना उद्घाटन हुने विषय पनि आजका पत्रिकाहरूका समाचारका विषय छन्। नयाँ पत्रिकाले नै छापेको छ, भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको 35 किलोमिटर लामो सीमापार रेल लिंकको उद्घाटन हुनेछ र रेल सञ्चालनको पनि शुभारम्भ आज नै गरिनेछ। त्यसै गरी भूकम्पपछि पुननिर्माण भएका विभिन्न 132 स्वास्थ्य चौकीको प्रगतिको अवलोकन हुनेछ र उद्घाटन समेत आजै हुनेछ। भारतको 3 अर्ब 20 करोड़ रूपियाँ सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको 90 किलोमिटर लामो सोर्लु करिडोर र 132 केवी प्रसारण लाइन आयोजनाको उद्घाटन तथा नेपाल सरकारलाई हस्तान्तरणको कार्यक्रम पनि आज रहेको छ। दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा यी परियोजनाहरूको उद्घाटन तथा हस्तान्तरण लगायतका कार्यहरू गर्नुहुनेछ। त्यसै गरी आज नै नेपाल र भारतबीच रूपी कार्ड सञ्चालन गर्ने सम्बन्धी शुभारम्भ पनि हुनेछ भनेर नयाँ पत्रिकाले लेखेको छ। नयाँ पत्रिकाले नै एउटा टिप्पणी पनि छापेको छ, चुनावको मुखमा भारत भ्रमणमा गएकोमा ओलीको असन्तुष्टि शीर्षकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा भारत भ्रमण गर्नुभएकोमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको छ। नियुक्त भएको साढे आठ महिनासम्म नगरेको भारत भ्रमण अहिले गरेकोमा अध्यक्ष ओलीले प्रश्न गर्नुभएको छ। प्रधानमन्त्रीजी विदेश जानुभएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नी? अनेरा सोभिको भेलालाई हिजो सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, यति समय किन जानुभएन, यतिखेरै किन जानुभयो, यही समयमा किन जानुभयो भनेर म प्रधानमन्त्री आएपछि सोध्छु भनेर अध्यक्ष ओलीले भन्नुभएको छ भनेर आजको नयाँ पत्रिकाले समाचार बनाएको छ। त्यसै गरी कान्तिपुरले सोही प्रसंगमा टिप्पणी गरेको छ, ओहदा बिर्सेर भाजपाको मुख्यालयमा प्रधानमन्त्री पुग्नु भएको भनेर कान्तिपुरले प्रमुख समाचारमा टिप्पणी गरेको छ। उसले भनेको छ, प्रधानमन्त्रीले भारत भ्रमणको शुरूआत नै आफ्ना मन्त्रीहरूसहित भाजपाको मुख्यालयमा पुगेर पत्नी आरजू राणा देउवाले थालेको कूटनीतिलाई संस्थागत गर्न खोज्नुभयो, प्रतिपक्षी कांग्रेससँग भने भेटको कुनै कार्यक्रम छैन भनेर कान्तिपुरले आलोचनात्मक टिप्पणीका साथमा उक्त प्रमुख समाचार छापेको छ। नागरिकले भने फरक ढंगले उक्त समाचारलाई उठाएको छ। तीन दिने भ्रमणका सिलसिलामा हिजो भारतको नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग त्यहाँका विदेश मन्त्रीले भेटवार्ता गर्नुभयो। त्यस्तै गरी राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि हिजै भेटवार्ता गर्नुभयो। देउवालाई भाजपा मुख्यालयमा राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डा जेपी नड्डाले स्वागत गर्नुभयो। लगायतका यी औपचारिक विषयहरूलाई आजको नागरिकले प्रमुखता दिएको छ भने राजधानीले पनि प्रधानमन्त्री देउवा भारतमा शीर्षकमा समाचार छापेको छ। निर्वाचनलाई उत्सवका रूपमा लिनुपर्छ भनेर नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भन्नुभएको छ। उक्त विषयलाई आजको गोर्खापत्रले प्रमुख समाचार बनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आगामी निर्वाचनलाई सबैले उत्सवका रूपमा लिएर सहभागी हुनुपर्ने बताउनु भएको छ। विराटनगरमा हिजो साँझ तारिणी प्रसाद कोइराला स्मृति संचारग्रामको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले आगामी तीनै तहको निर्वाचनमा सबै सहभागी भएको निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो। लोकतन्त्रको जगका रूपमा रहेको आवधिक निर्वाचनलाई सबैले उत्सवका रूपमा लिएर सफल बनाउनु पर्नेमा संचार तथा सूचना प्रविधि मन्त्रीले जोड़ दिनुभयो। जनताको संघर्षबाट राजनीतिक उपलब्धि प्राप्त भए पनि जनताको जीवनस्तरमा परिवर्तन नआइसकेको भन्नुहुँदै उहाँले राज्यले साधन स्रोत प्रयोग गरेर आगामी दश वर्षभित्र देशलाई दक्षिण एसियाको धनी राष्ट्र बनाउने गरी वर्तमान पुस्ता अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। संचारग्राम भावना मात्र नभई अध्ययन अनुसन्धान अन्तर्क्रिया र गतिविधिका लागि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। लामो पहल र प्रयत्नपछि प्रदेश नम्बर एकमा निर्माण भएको संचारग्राम उद्देश्य अनुरूप संचालन हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराएका कारण संचारग्राम बन्ने वातावरण बनेको उहाँले बताउनुभयो। रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल अन्तर्गत रहेको तारिणी प्रसाद कोइराला संचारग्रामबाट हिजोदेखि विराटनगर महानगरपालिकाले महानगर एफएम पनि संचालनको प्रारम्भ गरेको छ। मन्त्री कार्कीले महानगर एफएमको उद्घाटन पनि गर्नुभयो। त्यस अवसरमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले संचारग्राम बन्नु मात्र ठूलो कुरो नभएको भन्नुहुँदै उद्देश्य अनुरूप अघि बढ़नु महत्वपूर्ण भएको बताउनुभयो। पूर्व संचार मन्त्री डाक्टर मिलेन रिजालले परिवर्तनको आन्दोलनमा बहुप्रतिभाशाली व्यक्तित्व तारिणी प्रसाद कोइरालाको स्मृतिमा संचारग्राम निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो भनेर गोर्खापत्रले समाचार बनाएको छ। अछामको फैसला अध्ययन गर्ने न्याय परिषदको तयारी शीर्षकमा कान्तिपुरले प्राथमिकताका साथ समाचार छापेको छ। आफूमाथि बलात्कार भएको भन्दै न्याय माग्न आएकी किशोरीलाई साढे तीन वर्ष जेल पठाउने आदेश दिने न्यायाधीशको फैसलामाथि न्याय परिषदले अध्ययन गर्ने भएको छ। आर्थिक प्रलोभन त्यसै गरी सामाजिक दबाव वा मानसिक यातनामा परेर पनि पीड़ितले बयान फेर्न सक्छन् भन्ने हेक्का नगरी फैसला दिने अछाम जिल्ला अदालतका न्यायाधीश ले हुँदै नभएको कानून उद्धृत गरेर सजाय तोकेको भनी कान्तिपुरले आलोचना पनि उक्त समाचारमा गरेको छ। त्यसै गरी आजका अन्य पत्रिकाहरूले केही राजनीतिक विषयलाई समाचारका रूपमा उठाएका छन्। एमाले विपक्षी गठबन्धनको तयारी थालेको र त्यस क्रममा राप्रपा महामन्त्री धवल शमशेर राणासँग एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छलफलको विषयलाई पनि आजका विभिन्न पत्रिकाहरूले समाचार बनाएका छन्। नयाँ पत्रिकाले छापेको छ, सत्ता साझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि दबावमा परेको एमाले विपक्षी गठबन्धनको तयारी थालेको छ। पाँच दलीय गठबन्धनले तालमेल गरेरै जाने निर्णय लिएकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राप्रपासँग तालमेलका लागि प्रस्ताव गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालगंज स्थित होटल सोल्टीमा राप्रपाका महामन्त्री डाक्टर धवल शमशेर राणासँग चुनावी तालमेलको प्रस्ताव राख्नु भएको हो। कर्णालीका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर काठमाडौँ फर्कने क्रममा नेपालगंजमा रहँदा अध्यक्ष ओलीले राणासँग डेढ़ घण्टा छलफल गर्नुभयो र त्यस क्रममा उहाँले राप्रपा र एमाले सँगै अघि बढ़नुपर्ने विषयमा प्रस्ताव राख्नुभयो। नेपालगंजबाट लेखिएको उक्त समाचारमा भनिएको छ। त्यसै गरी राप्रपा महामन्त्री डाक्टर धवल शमशेर राणाको भनाई पनि छापिएको छ। एमाले बाँकेका नेताहरू मार्फत अध्यक्ष ओलीले मलाई भेट्न बोलाउनु भएको हो। होटल सोल्टीमा हामी दुईबीच डेढ़ घण्टा जति छलफल भयो। उहाँले स्थानीय तहमा मात्र नभई प्रदेश र संघीय निर्वाचनमा समेत राप्रपा र एमाले तालमेल गरेर जान प्रस्ताव गर्नुभएको छ। दुवै पार्टीबाट निर्णय गरेर छलफललाई निष्कर्षमा पुर्याउने समझदारी पनि हामी बीचमा भएको छ। त्यसअनुसार अब हामी हाम्रो पार्टीभित्र छलफल गर्नेछौं र छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्नेछौं भनेर राप्रपाका महामन्त्री एवं नेपालगंज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाको भनाई नयाँ पत्रिकाले प्रमुखताका साथ छापेको छ। त्यसै गरी निर्वाचनका अन्य सन्दर्भहरू पनि फरक फरक पत्रिकाहरूले छापेका छन्। कांग्रेसले उम्मेद्वारको नाम मागेको छ। कांग्रेसले गाउँपालिका तथा नगरपालिकामा उम्मेद्वार बन्नेहरूको नाम सिफारिश गर्न मातहतका कमिटिलाई निर्देशन दिएको छ। कांग्रेसको केन्द्रीय कार्यालयले वडा सदस्यदेखि गाउँ नगर प्रमुखको उम्मेद्वारको नाम चार दिनभित्र पठाउन निर्देशन दिएको हो। पार्टीको वडा कार्य समितिलाई चैत्र 21 र पालिकालाई चैत्र 23 उम्मेद्वारको नामावली टुंग्याएर पठाउन निर्देशन दिइएको पार्टीका प्रवक्ता डाक्टर प्रकाश रण महतले जानकारी दिनुभएको छ। कांग्रेसले 77 जिल्ला मार्फत 753 स्थानीय तहमा उम्मेद्वारको नाम पठाउन परिपत्र जारी गरेको हो। निर्वाचनमा दलहरूको सक्रियता बढ़दै गयो र त्यसका लागि तयारीका विभिन्न क्रियाकलापहरू पनि अघि बढ़दै गयो भन्ने आधारमा आजको अन्नपूर्ण पोस्टले उक्त समाचार बनाएको छ। त्यसै गरी आजको राजधानीले लोकतान्त्रिक समाजवादी पार्टी पनि चुनावी गठबन्धनतर्फ अघि बढ़ेको विषयलाई प्रमुखताका साथ छापेको छ। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णयमा पुगेको छ। काठमाडौँमा सम्पन्न लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको कार्यकारिणी समितिको बैठकले स्थानीय कमिटिलाई आगामी निर्वाचनमा गठबन्धन गर्ने अधिकार दिएको छ। 30 वैशाखमा हुने स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न बसेको स्थानीय कमिटिलाई नै जोसँग सम्मानजनक रूपमा कुरा मिल्छ उसैसँग चुनावी गठबन्धन गर्न अधिकार दिइएको लोसपा कार्यकारिणी समितिका सदस्य संजय यादवले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी निर्वाचनमा गठबन्धन नगर्ने अधिकार स्थानीय कमिटिहरूलाई नै दिइएको छ भनेर आजको राजधानीले समाचार बनाएको छ। त्यसै गरी निर्वाचनकै प्रसंगमा मूल रूपमा राजावादी पार्टी भनेर चिनिएको राप्रपा अब राजाको पक्षमा छैन भनेर हिजो अध्यक्ष राजेन्द्र लिङदेनले एउटा भाषण गर्नुभएको भनेर आजको नागरिकले समाचार छापेको छ। राप्रपाले राजा फर्काउँदैन शीर्षकमा लेखिएको उक्त समाचारमा भनिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले राजा नफर्काउने बताउनु भएको छ। पार्टीको संगठन विस्तारका दौड़ाका क्रममा उदयपुर सदरमुकाम गाईघाटमा हिजो आयोजित आमसभामा बोल्नुहुँदै अध्यक्ष लिङदेनले कांग्रेस एमाले र माओवादी केन्द्रले भने जस्तो आफ्नो पार्टी राजा फर्काउने पक्षमा नरहेको बताउनुभयो भनेर उक्त पत्रिकाले समाचार छापेको छ। नेकपा एमालेसँग चुनावी तालमेलका क्रममा रहेको राप्रपाले आफ्नो धारणा फेरेको भनेर पनि टिप्पणी गरिएको छ। हिन्दू धर्म र संवैधानिक राजतन्त्रको नारा लिएर अघि बढ़िरहेको पार्टीका अध्यक्ष लिङदेनले राजा फर्काउने कुरामा विश्वास नगर्न जनसमुदायमा अपील गर्नुभयो। यसै सन्दर्भमा नागरिकले छापेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र धवल शमशेर राणा बीच राप्रपा र एमाले बीचमा चुनावी तालमेलको कुरा चलिरहँदा अध्यक्ष लिङदेनको यस्तो खालको धारणा आएको छ भनेर आजको नागरिकले समाचार बनाएको छ। दैनिक पत्र पत्रिकाको संगालो अखबार सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन।
सामाजिक सुरक्षा कोषमा सहभागी बनाऊ, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि स्वागत छ। अब केही प्रसंगहरू छोटकरीमा। नेपाली कांग्रेसका संस्थापक स्वर्गीय बीपी कोइरालाको भारत स्थित पटनामा रहेको शालिगको स्थायित्व र संरक्षणका लागि तत्काल पहल गर्न बिहारका विधानसभा सदस्य प्राध्यापक डाक्टर वीरेन्द्र नारायण यादवले माग गर्नुभएको छ। भारत स्थित बीपीको शालिग संरक्षणको पहल अघि बढ़ेको भनेर आजको गोर्खापत्रले समाचार छापेको छ। त्यसै गरी गोर्खापत्रले नै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले 2074 सालको स्थानीय निर्वाचनको समीक्षाका क्रममा प्राप्त सुझावकै आधारमा उम्मेद्वारी दर्ताका लागि दुई दिन समय छुट्याइएको र मतपत्र पनि हरियो बनाइएको बताउनु भएको छ। गोर्खापत्रले नै छापेको छ। त्यसै गरी पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द गरिने भएको छ। यो सम्बन्धित प्रसंग नयाँ पत्रिकाले छापेको छ। भक्तपुरको भिरालो जग्गामा प्लटिङ गर्दाखेरि ढिस्कोले पुरिएर दुईजना कामदारको मृत्यु भएको प्रसंग पनि आजको नयाँ पत्रिकाले छापेको छ। त्यसै गरी प्रहरीमा 16 वर्षमै पेन्सनको प्रस्ताव गरिएको छ। राज्यलाई थप आर्थिक भार भने त्यसबाट नपर्ने दावी गरिएको छ। प्रहरी संगठनको मध्यमार्गी सूत्र त्यसमा प्रयोग भएको छ। 16 वर्षमै पेन्सन भनेपछि सरकारले प्रश्न चिन्ह खड़ा गर्ने भएपछि प्रहरी संगठनहरूले मध्यमार्गी प्रस्ताव तयार पारेका छन्। 16 वर्षमै रिटायर हुँदा पेन्सन लिने कर्मचारीको संख्या बढ़ी हुने हुँदा राज्यलाई आर्थिक भार पर्न सक्ने जोखिम हुन सक्छ। यसका लागि प्रहरी संगठनले मध्यमार्गी सूत्र निकालेका हुन्। त्यो सूत्र भनेको 16 वर्षमै पेन्सनका लागि योग्य भए पनि पेन्सन लिन नै भने 20 वर्ष कुर्नुपर्ने प्रावधान राख्न सकिने प्रहरी संगठनहरूको सूत्र छ भनेर आजको नागरिकले समाचार बनाएको छ। त्यसै गरी देशभरका विभिन्न स्थानीय तहमा रहेका उपप्रमुख एवं उपाध्यक्ष महिलाहरूले प्रमुख पदमा दावी गरिरहेका छन्। जिल्ला जिल्लामा भइरहेका विभिन्न कार्यक्रमहरू मार्फत उनीहरूले आफूहरूलाई प्रमुखका रूपमा उम्मेद्वार बनाउनु पर्ने दावी दलभित्र गरेको बताएका छन् आजको नागरिकले समाचार बनाएको छ। आजको राजधानीले एमबीबीएस परीक्षामा सिटिङको धन्दा चलिरहेको र नकली परीक्षार्थी मार्फत जाँच दिन लगाएर करोड़ौंको असुली भएको विषयलाई प्रमुखताका साथ समाचार छापेको छ, प्रमुख समाचार बनाएको छ। उक्त समाचारमा अगाडि भनिएको छ, स्वास्थ्य जस्तो निकै संवेदनशील विषय र चिकित्सक पेशाकै बदनाम हुने गरी एमबीबीएस परीक्षामा सेटिङ धन्दा मौलाउँदै गइरहेको पुष्टि भएको छ। एमबीबीएसको इन्ट्रान्स परीक्षामा नकली विद्यार्थी खड़ा गरी परीक्षा दिन लगाउने र त्यसरी परीक्षा दिने परीक्षार्थी मार्फत 30-40 लाख रूपियाँसम्म असुली हुने गरेको पाइएको छ। यसमा बिचौलिया र माफियाको संलग्नता रहने गरेको बुझिएको छ। चिकित्सा शिक्षा आयोग र चिकित्सा अध्ययन संस्थान आईओएमले लिने एमबीबीएस परीक्षाको इन्ट्रान्समा करोड़ौंको सेटिङ हुने गरेको गुनासो आइरहेको छ। सेटिङ धन्दा मौलाउँदै जाँदा आयोग र आईओएममाथि पनि आशंका सिर्जना भएको छ भनेर राजधानीले समाचार बनाएको छ। त्यसै गरी आजबाट नेपाल र भारत रेलवे सेवा शुरू हुँदैछ। नेपालको एकमात्र रेलवे आजदेखि संचालनमा आउन लागेको छ। आज प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा रेलवे सेवाको भर्चुअल रूपमा उद्घाटन गर्नुहुनेछ। जनकपुर धामस्थित रेलवे स्टेशनमा मंच निर्माणको काम पूरा गरिएको छ। भारतको जयनगरमा पनि रेलवेलाई सजाउने काम पूरा भइसकेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई उद्धृत गर्दै जनकपुरबाट समाचार लेखिएको छ। जनकपुर र जयनगर क्षेत्रमा एउटा उत्साहको वातावरण पनि बनेको भनेर उक्त पत्रिकाले लेखेको छ। यो राजधानीको समाचार हो। त्यसै गरी सत्तारूढ़ दल निकट व्यवसायीहरूले नै पेट्रोलियमको ढुवानी रोकेको र माग सम्बोधन नभए आइतबारदेखि बिक्री ठप्प पार्ने चेतावनी पनि दिएको र पेट्रोल पम्पमा लाइन बढ़न थालेको विषय आजको कान्तिपुरले लेखेको छ। कान्तिपुरले नै 28 वर्षसम्म एउटा लोकमार्ग अधुरै रहेको प्रसंग पनि छापेको छ। यो खोटाङबाट लेखिएको समाचारमा अगाडि भनिएको छ, रावावेसी गाउँपालिका ए कुविन्डेका रामबहादुर राईलाई दिक्तेल गाईघाट कालोपत्रे सड़कमा गाड़ीमा हुइकिने रहर थियो। ट्र्याक निर्माण थालिएको 28 वर्षमा पनि सड़क निर्माण पूरा नभएपछि उनको आशा मरेर गएको छ। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा गाईघाट दिक्तेल सड़क निर्माण शुरू भएको हो। त्यतिखेर खोटाङकै अशोक राई यातायात राज्यमन्त्री थिए। छिट्टै सड़क बन्ला र खोटाङवासीले सुख पाउलान् भनेर आशा गरे पनि त्यो व्यर्थ भएको राईले बताउनु भएको छ। कान्तिपुरको समाचारमा लेखिएको छ, सिन्धुली जिल्लामा पछिल्लो समयमा खेतीयोग्य जमीन सकिँदै गएको छ। जिल्लाको सदरमुकाम लगायत गाउँपालिकाको केन्द्र भएको ठाउँमा खेतीयोग्य जमीनलाई टुक्रा पारेर घडेरीका रूपमा बिक्री गर्न थालिएपछि खाद्यको परनिर्भरता बढ़दै गएको विषय आजको गोर्खापत्रले छापेको छ। सिन्धुलीबाट लेखिएको समाचार हो। त्यसै गरी बाँदरले आतंक सिर्जना गरी समस्या उत्पन्न गरेपछि बाँदरबाट आतंकित बनेका दोलखाको भीमेश्वर नगरपालिका 4 जिलुवासीले भने जसले बाँदर धपाइदिन्छ त्यही दललाई यसपालिको निर्वाचनमा मत दिने भनेर बताएका छन् भनेर पनि गोर्खापत्रले समाचार बनाएको छ। अब करिब करिब अन्त्यतिर छौं हामी। चुनावको मुखमा लालपूर्जाको राजनीति भएको प्रसंग आजको अन्नपूर्ण कोषले समाचार बनाएको छ। त्यसै गरी हिजो घोडे जात्राका अवसरमा टुँडीखेलमा नेपाली सेनाको कला कौशल प्रस्तुत भएको विषय आजको हिमालय टाइम्सले प्रमुख समाचार बनाएको छ। तस्विरसहित छापिएको उक्त समाचारमा भनिएको छ, टुँडीखेलमा विशेष कार्यक्रम गरेर घोडे जात्रा मनाइएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडे जात्रा नेपाली सेनाले विशेष कार्यक्रम गरी मनाउने गर्दछ जुन हिजो मनाइएको छ भनेर हिमालय टाइम्सले समाचार बनाएको छ। अब खेलको प्रसंग, चार पटकको विजेता जर्मनी र सन् 2010 विजेता स्पेन यसै वर्ष हुने विश्वकप फुटबलको एकै समूहमा परेका छन्। समूह ईमा अर्को टोली जापान छ भने अर्को टोलीको निर्किल हुन भने बाँकी रहेको छ। हिजो 2022 विश्वकप आयोजक कतार को दुहामा सम्पन्न ड्रले प्रतिद्वन्दीहरू विभाजन गरेको छ। जर्मनी स्पेन र जापान समावेश समूहमा थप टोलीको प्लेअफ खेल भने हुन बाँकी नै छ। उत्तर अमेरिकी क्षेत्रको चौथो स्थानमा रहेको कोस्टारिका र ओसियाना क्षेत्रको विजेता न्यूजील्याण्ड बीच हुने खेलको विजेता समूह ईमा आउनेछ। सन् 2014 विश्वकप जितेको जर्मनी विश्वकप 2018 समूह चरणबाटै बाहिरिएको थियो। यसपालि भने जर्मनीले वरियता पाएको थिएन। फिफा वरियतामा शीर्ष सात स्थानमा रहेका टोली र आयोजक कतारलाई पटवानमा राखेर समूह विभाजन गरिएको हो। नोभेम्बर 21 डिसेम्बर 28 दोहामा हुने विश्वकपका लागि हिजो ड्र गरिएको हो। खाड़ी राष्ट्रमा पहिलो पटक विश्वकप आयोजना हुन लागेको छ। जर्मनी र स्पेन एउटै समूहमा, भू राजनैतिक प्रतिद्वन्दी अमेरिका र इरान पनि एकै समूह बीमा परेका छन् भनेर आज कान्तिपुरले खेल समाचारमा लेखेको छ भने कान्तिपुरले नै पीएनजीको फाइनलको आस कायमै भनेर यो क्रिकेटसँग सम्बन्धित विषय छापेको छ। 2020 क्रिकेट अहिले काठमाडौँमा चलिरहेको छ, त्यसमा पीएनजीले आफ्नो फाइनल यात्राका लागि आस कायमै राखेको छ भनेर लेखेको छ। र अन्त्यमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको अन्तर्राष्ट्रिय फुटबल वरियता खस्किएको छ। नयाँ सार्वजनिक वरियता अनुसार नेपाल थप एक स्थान तल खस्किएको छ। नेपाल वरियतामा 168 स्थानमा रहेको छ। अघिल्लो वरियतामा भने नेपाल 167 स्थानमा थियो। आजको हिमालय टाइम्सले समाचार बनाएको छ। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार आजलाई यति नै। हामी सबैलाई विदा दिनुहोस्। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।